यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा र राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी। सांसदहरूद्वारा बाढ़ी पहिरो डुबानको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यान आकर्षण। ऊर्जा क्षेत्रको विकासका निम्ति बजेटमा व्यवस्था गरिएका कार्यक्रमहरूलाई दृढ़तापूर्वक अगाडि बढ़ाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाई। र भारतीय लोकसभा निर्वाचनको मतगणना जारी। भारतीय जनता पार्टी भाजपा अहिलेसम्म 236 सीटमा अगाडि। प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2081-82 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफल आज तेस्रो दिन पनि जारी रहेको छ। छलफलमा सांसदहरूले कार्यान्वयनको सीमा र समस्या उल्याइएका बजेट सन्तुलित रहेको भन्दै उद्देश्य प्राथमिकता आर्थिक सुधारका रणनीति तोकेर आएको बजेटको कार्यान्वयन सहज हुने बताउनुभयो। केही सांसदहरूले बजेट महत्वाकांक्षी भएकाले यसको कार्यान्वयन भने चुनौतीपूर्ण रहेको बताउनुभयो। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले रोजगारी सृजना, उत्पादन वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवर्धनमा खर्चलाई केन्द्रित गर्नेतर्फ बजेटको ध्यान जान नसकेको बताउनुभयो। उहाँले असारे विकासलाई परिवर्तन गर्ने कुरामा गम्भीर हुन नसकेको, वैदेशिक रोजगारीमा जानेलाई रोक्ने, ग्रामीण विकासको आवश्यकता पूरा गर्नेतर्फ समेत बजेटले समेट्न नसकेको धारणा राख्नुभयो। नेकपा एमालेका सांसद गोकर्ण विष्टले आर्थिक चापका बीच आकार, विश्वसनीयता र कार्यान्वयनको दृष्टिले सन्तुलित बजेट आएको बताउनुभयो। प्रत्यक्ष करको दर यथावत वा तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा पैठारी दर कम गरिनु जस्ता विषय बजेटको सकारात्मक पक्ष रहेको सांसद विष्टले बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले बजेटले जनतामा आत्मविश्वास र आशा जगाएको भन्दै यसको कार्यान्वयनमा जोड़ दिनुभयो। उहाँले बजेटको प्रभावकारी कार्यान्वयन हुन सके देशमा रहेको आर्थिक चुनौतीसँग सामना गर्न सकिने र देश समृद्धिको बाटोमा अगाडि बढ़ने पनि बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोणी मुवागले विगतका बजेटसँग तुलना गर्दै समग्रमा अहिलेको बजेट सन्तुलित र लक्ष्य निश्चित गरेर आएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीले बजेट धेरै विवादास्पद काम नगरी सकेसम्म सबैलाई चित्त बुझाउने गरी ल्याएको भए पनि देश सुधारतर्फ गयो भन्ने आशा जगाउने गरी भने आउन नसकेको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बजेटको आकार ठूलो रहेको, कृषिमा पर्याप्त रकम विनियोजन नभएको तथा कृषि दशकका लागि उपयोगी बजेट आउन नसकेको बताउनुभयो। उहाँले बजेटमा आएको कर प्रणालीमा पनि विरोधाभास व्यवस्था देखिएको र कतिपय विषयमा बजेटको स्रोत सुनिश्चित नभएकाले कार्यान्वयनमा आशंका गर्नुभयो। बैठकमा सांसदहरूले बजेटमाथिको सैद्धान्तिक छलफलमा धारणा राख्ने क्रम जारी छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बाढ़ी पहिरो डुबानको जोखिम न्यूनीकरण, सरकारी विद्यालयको गुणस्तर सुधार, सरकारी कार्यालयका कामकाज प्रभावकारी बनाइनुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षायाम शुरू भएसँगै आउन सक्ने बाढ़ी पहिरो डुबान लगायतका विपदबाट हुने जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले नागरिकहरूलाई दुर्गम क्षेत्रमा समेत सहज आवत जावतको व्यवस्था गर्नुपर्ने, सरकारी विद्यालयमा आवश्यक शिक्षकको प्रबन्ध गरी पठन पाठनमा प्रभावकारी बनाउनुपर्ने, सरकारी कार्यालयमा कर्मचारीहरूले ध्यान नदिएर काम गर्दा खेप्नु परिरहेको समस्या समाधान गर्नुपर्नेतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। देशमा बढ़िरहेको भ्रष्टाचार न्यूनीकरण गर्ने, जनताको चाहना पूरा गर्ने, एक आपसमा आरोप प्रत्यारोप नलागी विकास निर्माणका काममा संयमता अप्नाएर अगाडि बढ़नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। यसै गरी राष्ट्रिय सभाको आजको बैठकमा पनि सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने भनी सरकारले गरेको सहमति कार्यान्वयन गर्नुपर्ने, हावाहुरीका कारण अवरूद्ध भएका संचार तथा विद्युत सेवा तत्काल सुचारू गरिनुपर्ने र सातै प्रदेशमा ध्यान केन्द्र स्थापना गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसै गरी राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2081-82 बजेटमाथिको सामान्य छलफल आज पनि जारी छ। बैठकमा नेपाली कांग्रेसका सांसद कृष्ण प्रसाद सिटौंलाले सशस्त्र द्वन्द्वकालका घटनाहरूलाई टुंगोमा पुर्याउन सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने बताउँदै बजेटले विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा सहभागीलाई सम्बोधन गर्न नसकेको बताउनुभयो। बैठकमा नेकपा एमालेका सांसद भगवती न्यौपानेले अनुपचारिक क्षेत्रलाई करको दायरामा ल्याउनुपर्ने, कलाकारिता क्षेत्रमा हुने आमदानीलाई पनि करको दायरामा ल्याउनुपर्ने र राजस्व चुहावट रोक्नुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी नेकपा माओवादी केन्द्रकी सांसद रेणु चन्दले बजेटले ल्याएको गाँजाको उत्पादन गराउने विषय कानून बनाएर कार्यान्वयन गर्नुपर्ने र बजेटले समेटेको घरेलु मदिरालाई ब्राण्डिङ गर्ने विषय स्वागतयोग्य भएको बताउनुभयो। बैठकमा सांसदहरूले बजेटको कार्यान्वयन गर्न राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढ़पूर्वक अगाडि बढ़िरहेको बताउँदै विद्युत व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनु भएको छ। अरूण तेस्रो जलविद्युत परियोजनाको ब्रेक थ्रू कार्यक्रमलाई आज संखुवासभामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्धनका लागि सरकारले आर्थिक वर्ष 2081-82 को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको जानकारी दिनुभयो। सुखायामको माग पूर्ति गर्न बुढ़ी गण्डकी, दूधकोशी र नलसिंहाड जलाशयुक्त जलविद्युत आयोजना तथा नौमुरे बहुद्देश्य जलविद्युत आयोजनाको निर्माण कार्य शुरू गर्ने तयारी गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुआ जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढ़ाइने बताउनुभयो। जलविद्युत आयोजना प्रसारण लाइनको विस्तार लगायत ऊर्जा क्षेत्रको विकासका निम्ति बजेटमा व्यवस्था गरिएका कार्यक्रमहरूलाई दृढतापूर्वक अगाडि बढ़ाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। विकास र समृद्धि देशको साझा लक्ष्य भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिको यात्रामा लामबद्ध हुन सबैलाई अपील गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ। प्रधानमन्त्री प्रचण्डले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ। आज एक वक्तव्य जारी गर्दै उहाँले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो। सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाड़ीको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले देशको प्रतिष्ठा बढ़ाउन निरन्तर मेहनत, संघर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टीमप्रति धन्यवाद व्यक्त गर्नुभयो। मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका एक फूलजोरमा ट्रिपरले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। आज बिहान सदरमुकाम गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रिपरले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार गाईघाटबाट पूर्व बेलटारतर्फ जाँदै गरेको P3958 नम्बरको मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सरीका रविन श्रेष्ठ र त्रियुगा नगरपालिका तीन चापका हीरा राईलाई विपरीत दिशाबाट आएको ट्रिपरले ठक्कर दिँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने ट्रिपर र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो, के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको
संचार। विज्ञापनपछि अब बाँकी समाचार। झापा जिल्लाका अधिकांश पालिकाहरू बाढ़ीको उच्च जोखिममा रहेकाले विपद व्यवस्थापनको तयारी तीव्र रूपमा भइरहेको जिल्ला विपद व्यवस्थापन समिति झापाले जनाएको छ। समितिले आपतकालीन आश्रय स्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्न सक्ने घरधुरीको तथ्याङ्क संकलन गर्ने, पालिकाहरूमा फोकल पर्सन तोक्ने र विपद व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो। जिल्लाका 15 पालिका मध्ये बाढ़ीको उच्च जोखिममा 6 पालिका रहेका छन्। गौरीगंज, कच्चन कवल, बारदशी, कमल गाउँपालिका, शिव सताक्षी र भद्रपुर नगरपालिका बाढ़ीको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, कन्काई, दमक नगरपालिका बाढ़ीको मध्य जोखिममा रहेका छन् भने हल्दीबारी, बुद्ध शान्ति गाउँपालिका र बिरतामोट नगरपालिका न्यून जोखिममा रहेका छन्। जिल्लामा बाढ़ीबाट विस्थापित हुन सक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकी लगायतका 250 भन्दा बढ़ी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको उहाँले जानकारी दिनुभयो। चीनको राजधानी बेजिङ स्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएशन अफ नेपाल हानसँगको सहकार्यमा बेजिङमा पर्यटन प्रवर्धन कार्यक्रम आयोजना गरेको छ। त्यस अवसरमा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनिया समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न त्यहाँका पर्यटन व्यवसायीलाई अनुरोध गर्नुभयो। नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनिया उद्योग उद्यमीहरूसँगको सहकार्य फलदायी हुने उहाँले बताउनुभयो। बझाङ जिल्लामा गत असोज महिनामा गएको भूकम्पले क्षति पुर्याएका 2,895 घर परिवार अहिले अस्थायी टहरामा बसोबास गर्दै आएका छन्। पीड़ित परिवारहरूले भूकम्पले भत्काएका घर बनाउन सरकारसँग थप सहयोग मागेका छन्। बझाङबाट संवाददाता जगदीश रोकायाको यो रिपोर्ट।
बझाङमा गएको असोज महिनामा आएको भूकम्पबाट पूर्ण रूपमा घर क्षति भएका परिवारहरूलाई केन्द्रीय सरकारले अस्थायी टहरा बनाउन प्रति परिवार 50,000 दिएपछि अहिले बझाङका अधिकांश भूकम्प पीड़ित परिवारहरू टीनको टहरामा बसोबास गरिरहेका छन्। पीड़ित परिवारले टीनको अस्थायी सानो टहरामा जेनतेन गुजरा गरिरहेका भए पनि भत्केका र दर्के चर्केका बस्न नमिल्ने घरहरू हटाएर त्यहाँ अर्को नयाँ घर बनाउन पाए हुन्थ्यो भन्ने गाउँलेहरूको धारणा रहेको देखिन्छ। यसका लागि सरकारले घर बनाउन आर्थिक सहयोग गरिदिनुपर्ने थलारा गाउँपालिका 9 फकालीका गोपाल विष्ट बताउनुहुन्छ।
अस्थायी टहरा दिएको छ 50,000 हामी तामडै बस्छौ, सानो भयो त्यो घर, पक्की घरलाई देला भन्ने आशामा छौ।
उहाँ जस्तै जय पृथ्वी नगरपालिका 10 चैनपुरका लक्ष्मीराज जोशी देवानको परिवार पनि अहिले टिनको टहरामा जेनतेन दिन काटेका भए पनि सरकारले सानो पक्की घर बनाइदिए हुन्थ्यो भन्ने चाहना राख्नुहुन्छ।
हामी टहरामा अहिलेसम्म जीवन बिताइरहेको छु,
अहिले त दुवैजना उनीहरू बसिया छौ, त अब केटाकेटी पनि आएपछि त टहरामा जिन्दगी कसरी बिताउनु।
यसै सन्दर्भमा बुङ्गर नगरपालिकाका मेयर जय बहादुर धामीको पनि यस्तो धारणा रहेको छ।
पुननिर्माण प्राधिकरणले चाहिँ यो खालको मापदण्ड अनुसारको चाहिँ घर बनाउन हुन्छ भन्ने खालको कार्यविधि दिइदियो भने नगरपालिकाले पनि हामीले पीड़ितहरूले पनि आफ्नो घर बनाउँथे त्यो मापदण्ड अनुसार पछि चाहिँ शोध भर्ना गर्न पाए हुन्थ्यो भन्ने खालको मेन्टालिटी छ हाम्रो पनि त्यही हो।
प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइङ्केल पनि सरकारले अब पुननिर्माणमा जोड़ दिनुपर्ने बताउनुहुन्छ।
विपदको अस्थायी आवासको लागि जुन लाभग्राही निर्धारण गरेका थियौँ, जिल्लाका 12 पालिका मध्ये 11 पालिकामा लाभग्राही कायम भएको थियो। टहराहरूको निर्माण कार्य सम्पन्न भइसकेका छ र अहिले सूचीमा परेकाहरू प्राविधिक तरिकाले मूल्याङ्कन गरेर पुननिर्माणमा जानुपर्छ।
बझाङ लगायत पश्चिम नेपाल क्षेत्र भूकम्पको उच्च जोखिम रहेकाले अहिलेका भूकम्प पीड़ितहरूको सुरक्षित आवास साथै पुराना ढुङ्गा माटोले बनेका जोखिमयुक्त घरहरू भत्काएर भूकम्प प्रतिरोधक बनाउनु पर्ने जरूरी देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
बझाङमा भूकम्प पीड़ितद्वारा सहयोगको माग सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ। आयोगको पछिल्लो मतगणना अनुसार 542 सीटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपा 236 सीटमा अग्रता लिएको छ। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीए 279 सीटमा अगाडि रहेको भारतीय निर्वाचन आयोगले जनाएको छ। त्यसै गरी एनडीएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धनले 226 सीटमा अग्रता हासिल गरेको छ। यो समाचार तयार पार्दासम्म कांग्रेस 92 सीटमा, समाजवादी पार्टी 34 सीटमा, द्रविड मुन्ने कडगम डीएमके 21 सीटमा, तृणमूल कांग्रेस 30 सीटमा, शिवसेना उद्धव ठाकरे 10 सीटमा, एनसीपी सपा 8 सीटमा, माकपा 5 सीटमा र आम आदमी पार्टी 3 सीटमा अगाडि रहेका छन्। राहुल गान्धी राय बरेली तथा वायनाडमा प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो निर्वाचन क्षेत्र बनारसमा अग्रस्थानमा रहनुभएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। यस्तै उत्तर प्रदेशमा भाजपा 35 सीटमा अगाडि छ भने यसको साझेदार पार्टी राष्ट्रिय लोकदल आरएलडी 2 सीटमा र समाजवादी पार्टी 34 सीटमा अगाडि रहेको छ। 6 हप्ताको अवधिमा 7 चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब 64,20,00,000 जनताले मतदान गरेका थिए। आन्ध्र प्रदेशको 175 विधानसभा निर्वाचन क्षेत्र र ओडिसाका 147 विधानसभा निर्वाचन क्षेत्रमा पनि मतगणना शुरू भएको छ। र अस्ट्रेलिया सरकारले गैर नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने भएको छ। सरकारले देशको कम जनसंख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न संघर्ष गरिरहेको भन्दै गैर नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने भएको हो। अस्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्लेसले आज पत्रकारहरूसँग कुरा गर्नुहुँदै जुलाईबाट 12 महिनादेखि अस्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेनामा भर्ती हुने अनुमति दिइने तथा बेलायत, क्यानाडा, न्यूजील्याण्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो। उहाँले राष्ट्रका सुरक्षा चुनौतीहरूको सामना गर्न अस्ट्रेलियामा रक्षा बलको विकास आवश्यक रहेको पनि बताउनुभयो। देशको बढ़दो चुनौतीसँग सामना गर्न क्यानबेराले हालैका वर्षहरूमा पनडुब्बी, जेट र धेरै लडाकू सवारी साधन जस्ता रक्षाको क्षेत्रमा खर्च बढ़ाएको छ। र हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। काठमाण्डुको दक्षिण पश्चिम बुटौल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाण्डु उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले आज वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यो प्री मनसून भएको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भएको छ। यस वर्षको मनसून जेठ 31 गतेदेखि नेपाल प्रवेश गर्ने विभागको पूर्वानुमान छ। यद्यपि मनसून भित्रिने सरदर मिति केही दिन तलमाथि हुने विभागले जानकारी दिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा र राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी। सांसदहरूद्वारा बाढ़ी, पहिरो, डुबानको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यान आकर्षण। ऊर्जा क्षेत्रको विकासका निम्ति बजेटमा व्यवस्था गरिएका कार्यक्रमहरूलाई दृढतापूर्वक अगाडि बढ़ाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाई। र भारतीय लोकसभा निर्वाचनको मतगणना जारी। भारतीय जनता पार्टी भाजपा अहिलेसम्म 236 सीटमा अगाडि। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।